मसँगै भजन संग्रह 34 अध्याय पल्टाउनुहोस्। भजन संग्रह 34 अध्याय को 8 पदमा भजन संग्रह 34:8 हामी यस्तो लेखेको पढ्छौँ। अहो चाखेर हेर, परमप्रभु कति भला हुनुहुन्छ, उहाँमाथि भरोसा गर्ने मानिस धन्यको। फेरि मलाकी 3:10 पनि मसँग पढाउनुहोस्। मलाकी 3:10 पुरान नियमको अन्तिम पुस्तक मलाकी 3:10 सबै दशौं अंशहरू भण्डार घरभित्र ल्याऊ र मेरो भवनमा भोजन रहोस्। अनि अब यसो गरेर मलाई जाँचेर हेर, अनि अब यसो गरेर मलाई जाँचेर हेर, तिमीहरूका निम्ति स्वर्गका झ्यालहरू खोलेर म तिमीहरूमाथि ठाउँ नै नहुने गरी आशिष बर्साउँछु कि बर्साउँदिन, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। आउनुहोस् प्रार्थना गरौँ। पिता, तपाईँको वचनको लागि धन्यवाद छ, तपाईँको बोलावटको लागि धन्यवाद छ। तपाईँले हरेक थाकेका र बोझले दबिएकाहरूलाई बोलाउनु भयो, अनि तपाईँले आफ्ना जनहरूलाई पनि बोलाउनुहुन्छ, मलाई चाखेर हेर, मलाई जाँचेर हेर। धन्यवाद पिता, तपाईँ बदल्नु भएको छैन, तपाईँ जसरी वचनमा यी मानिसहरूसँग तपाईँले व्यवहार गर्नुभयो, जसरी आफ्नो भलाइलाई उनीहरूलाई डोर्याउनु भयो, जसरी पापलाई तपाईँले इन्साफ गर्नुभयो, तपाईँ आज पनि पापलाई घृणा गर्ने हुनुहुन्छ भने आफ्ना जनहरूलाई आफ्नो प्रिय पुत्रमा भलाइ गर्ने उनीहरूको वास्ता गर्ने परमेश्वर हुनुहुन्छ पिता। धन्यवाद प्रभु, तपाईँलाई हामीले यसरी चिन्न पायौँ, अनि तपाईँको सन्तान हुन पायौँ, तपाईँको सामु यसरी प्रार्थनामा आउन पायौँ, सिक्न पायौँ। हामीलाई सिकाउनुहोस् पिता, अनि यो समय पनि वचनबाट हेर्दा हुँदै प्रार्थना गर्छौँ, हरेक सुन्ने कानहरू हृदयहरू लाई तपाईँतर्फ ध्यान दिनलाई सहायता गरिदिनुहोस् पिता। अनि मलाई पनि सहायता गरिदिनुहोस्, जुन तपाईँको काम दिनुभएको छ यहाँबाट सिकाउने कामलाई हल्का रूपमा दिन चाहन्न प्रभु। यो गम्भीर काम हो, अनि यो पवित्र काम हो, यो तपाईँको काम हो। त्यसैले यहाँ शरीरमा भएर होइन तर तपाईँको आत्मामा भएर सिकाउनलाई, बोल्नलाई, अनि एकअर्काको उत्साहको लागि यहाँबाट शिक्षा दिन सहायता गरिदिनुहोस् पिता। धन्यवाद छ प्रभु हरेकको लागि जो आउनुभयो अनि जो आउनु पाउनु भएन विभिन्न समस्याहरूले, अनुग्रह गरिदिनुहोस् उहाँहरूलाई पनि, अनि हाम्रो समयहरू लिइदिनुहोस् पिता। प्रार्थना गर्छौँ र मुक्तिदाता प्रभु येशूको नाममा आमेन। परमेश्वरले भन्नुहुन्छ, मलाई चाखेर हेर, मलाई जाँचेर हेर। हन्नाको जीवन आँसु र शोक अनि गाह्रो अवस्थाले भरिएको थियो, हामीले हेऱ्यौँ। उहाँले हाम्रो जीवनमा पनि त्यस्तो हुन दिनुहुन्छ, किन दिनुहुन्छ? उहाँले भन्नुहुन्छ, हो तिमी रुँदैछौ, तिमी आँसु झार्दैछौ, तिमी दुःखमा छौ, तर मलाई जाँचेर हेर, मलाई चाखेर हेर, म कहाँ आऊ, तिम्रो भारी लिएर, अनि म गर्छु कि गर्दिनँ हेर, तिमीलाई जवाफ दिन्छु कि दिन्न हेर। हाम्रो परमेश्वर एउटा ढुङ्गाको ईश्वर हुनुहुन्न प्रियहरू, उहाँ सत्यतामा राज्य गर्नुहुने, ज्योतिमा बास गर्नुहुने, जवाफ दिनुहुने परमेश्वर हुनुहुन्छ। किन उहाँले समस्याहरू आउँदिनुहुन्छ? हामीले हेऱ्यौँ आफैलाई सामर्थ्य देखाउन, हामीले प्रार्थना गरोस् भनेर। जर्ज म्युलर भन्ने एकजना व्यक्ति जोसँग केही पनि नहुँदा उहाँले चाहिँ एउटा ठुलो अनाथालय खोल्नुभयो. उहाँसँग केही पनि थिएन, हरेक खाँचोको निम्ति एउटा सानो जगको लागि प्रभुसँग प्रार्थना गर्नुहुन्थ्यो अनि प्रभुले प्रबन्ध गर्नुहुन्थ्यो. अनि उहाँको बारेमा, उहाँको प्रार्थनाको जीवनको बारे भन्यो भने दिनभरि लाग्छ होला, उहाँको विश्वासको प्रार्थनाको जीवन. तर एउटा कुरो मात्रै बताउँछु, एक दिन उहाँलाई धेरै खाँचो परेछ अनि एक हप्तासम्म त्यो खाँचोको महसुस भएछ उहाँलाई. अनि त्यसपछि अब चाहिँ यो बच्चालाई केही खानदिनु परेको छ, खर्च छैन, के गर्ने, त्यसैले मेरो यहाँ अनाथालय भएको केही नचाहिने कुराहरू छन् म त्यो बेच्छु अब भनेर त्यहाँ अब त्यहाँको सम्पत्ति के बेचेर प्रबन्ध गर्नतर्फ लाग्नु भएछ. अनि एक हप्तापछि अन्त्यमा चाहिँ अब भोलि म बेच्न जान्छु भनेपछि त्यो रात चाहिँ प्रार्थना गर्नुभएछ, प्रभु तपाईँ के चाहनुहुन्छ, मलाई पैसा चाहिएको छ, सामान बेच्नु परेको छ तर बेच्न चाहन्न म. अनि भोलिपल्ट बिहानै एकजना महिला आउनुभएछ अनि एउटा खाममा उहाँले पैसा ल्याएर दिनुभएछ अनि भन्नुभएछ, एक हप्ता अगाडि नै मेरो छोरीले तपाईँलाई दिनु भनेर पठाएको थियो तर दिन पाइरहेको थिएन. अनि जर्ज मिलरले अनि उहाँको एउटा किताबमा लेख्नुहुन्छ, उसै प्रभुले किन एक हप्ता अगाडि मलाई नदिनु भएको, दिन सक्नुहुन्थ्यो, पठाउन सक्नुहुन्थ्यो, तर परमेश्वरले हामीले प्रार्थना गरेर त्यसको जवाब पाउनुको स्वाद के हो त्यो थाहा पाएको चाहनुहुन्छ हो, त्यो थाहा पाएको चाहनुहुन्छ. हन्नाले यसको स्वाद पायो, हन्नाले बच्चा दिन सक्नुहुन्थ्यो उहाँले, तर किन गर्व रोक्नु भयो, ताकि उहाँलाई चाखेर हेरोस् भनेर, उहाँलाई जाँचेर हेरोस् भनेर. विश्वासीहरू हामी कति भरोसा गर्नुपर्छ उहाँमाथि, हाम्रो समस्याहरू उहाँले आउन दिनुहुन्छ. आउनुहोस् पहिलो समय देखेको थियो है, आज हामी नौ पददेखि हामी हेर्ने छौँ, नौदेखि अठार पहिला हेरौँ सरस्वती. पहिलो समय लेखेको थियो है, त्यो नौदेखि अठार. अनि तिनीहरूले सिलोमा खाइपिसकेपछि हन्ना उठिन् अनि पूजाहारी एली परमप्रभुको मन्दिरको ढोकाको खाँबाको छेउमा एउटा आसनमा के गरिरहेका थिए, बसिरहेका थिए. अनि उनी हृदयको पीरमा डुबेकी थिइन् र परमप्रभुलाई प्रार्थना गरिन् अनि भक्कानीले रोइन्. अनि उनले एक भाकल गरिन् र भनिन्, हे सेनाहरूका परमप्रभु, यदि तपाईँले साँच्ची नै आफ्नी दासीको दुःख हेरेर मलाई सम्झनुहुन्छ र तपाईँकी दासीलाई भुल्नुहुन्न, तर तपाईँकी दासीले एउटा छोरा दिनुभयो भने म उसलाई उसको सारा जीवनभरि नै परमप्रभुलाई दिनेछु र उसको शिरमा छुरा लाग्ने छैन. अनि यस्तो भयो, जब उनी परमप्रभुको सामु प्रार्थनामा लागिरहन् तब एलीले उनको मुखलाई ध्यान दिए अनि हन्ना आफ्नो हृदयमा बोलिरहेकी थिइन्, उनका ओठहरू मात्र चल्थे तर उनको स्वर चाहिँ सुनिँदैन थियो. यसै कारण एलीले उनलाई मातेकी ठाने अनि एलीले उनलाई भने, कहिलेसम्म तिमी माथि रहन्छौ, तिम्रो मध्य आफूबाट हटाइदेऊ. तब हन्नाले जवाफ दिएर भनिन्, होइन मेरा प्रभु, म आत्मामा दुखित भएकी स्त्री हुँ, मैले न त दाख मध्य न मदिरा नै पिएकी छु, तर मैले त मेरो मन नै परमप्रभुको सामु पोखिदिएकी छु. तपाईँकी दासीलाई चण्डालकी छोरी नठान्नुहोस्, किनभने मेरो भारी गुनासो र मेरो चित्त दुखाइबाट मैले अहिलेसम्म बोलेकी हुँ. तब एलीले जवाफ दिएर भने, शान्तिसित जाऊ र इसरायलका परमेश्वरले तिमीले उहाँबाट मागेको तिम्रो बिन्ती मन्जुर गर. उनले भनिन्, तपाईँकी दासीले तपाईँको दृष्टिमा कृपा पाओस्. तब ती स्त्री आफ्नो बाटो लागिन् अनि खाना खाइन् र उनको चेहरा अब उसो फेरि उदास रहेन. कति मिठो खण्ड छ. तर एकछिन हामी एलीलाई विचार गरौँ. एली उसको ओहदाले ऊ एउटा मुख्य पुजारी थियो, उसको छोराहरू पनि पुजारीमा काम गर्दै थियो. तर हामी एलीलाई बाइबलमा देख्छौँ तिन पटक, पहिलो समयमा जसमा दुई पटक एली बसिरहेको छ र एक पटक के गरिरहेको छ, ढल्किरहेको छ. त्यो खण्ड हेरौँ त, एकको नौमा हामीले हेऱ्यौँ, यहाँ भनेको छ एउटा आसनमा बसिरहेका थिए. चारको तेह्र पनि हामी हेरौँ, अनि जब त्यो आयो हेर, निहालेर हेरिरहेका एली बाटोको छेउमा एउटा आसनमा के गरिरहेका थिए, बसिरहेका थिए। तीन अध्यायको दुई पदमा पनि हामी हेरौँ, पानापल्ट पढ्दैन ठ्याक्कै, देब्रेपट्टि माथि पनि। अनि त्यस समयमा यस्तो भयो, जब एली आफ्नो ठाउँमा के गरिरहेको थिए, ढल्किरहेको थिए, उनका आँखाहरू धमिला हुन लागेका थिए, उसको आत्मिक आँखा पनि धमिला हुँदै थिए, उसको शरीरको आँखा पनि धमिला हुँदै थिए। तर हामी एउटा पुजारी, एउटा व्यक्तिलाई देख्छौँ जो चाहिँ अल्छी छ, बस्नु नराम्रो होइन, तर बाइबलमा किन यहाँ एली बसेको बसेको ढल्केको भनिएको छ? मुख्य पुजारीहरूलाई जब तपाईँ मन्दिरमा जानुहुन्थ्यो, प्राय मुख्य पुजारीहरू के गरिरहेका हुन्थे? एकछिन मसँग हिब्रू 10 अध्यायमा पल्टाउनुहोस्। हिब्रू 10 अध्याय एघार पदमा मेरो हिब्रू 10:11 अनि दिनहुँ हरेक पुजारी सेवा गर्दै र घरिघरि एकै प्रकारका बलिदानहरू चढाउँदै के रहन्छन्? खडा रहन्छन्। किन? उनीहरूले बलिदान चढाउने काम कहिले पनि सिद्धेको हुँदैन। इसरायलहरूले आफ्नो पापको निम्ति बलिदानहरू ल्याउँथे, अनि एकैचोटिमा हुँदैन थियो, ल्याइरहनु पर्थ्यो, ल्याइरहनु पर्थ्यो। किन? के नबगाए पाप क्षमा हुँदैन? रगत नबगाए पाप क्षमा हुँदैन? ख्रीष्टको मृत्यु भइसकेको थिएन, उहाँले रगत बगाइसक्नु भएको थिएन। त्यसैले पुरानो नियममा बलिदानहरूले चाहिँ घरिघरि घरिघरि त्यो चढाइनु पर्थ्यो, तर त्यसले एउटै कुराको प्रतिज्ञा गर्दैथ्यो, एकजना आउँदै हुनुहुन्छ, उहाँले काम सिद्ध्याउनुहुनेछ, उहाँ चाहिँ बस्नुहुनेछ, तर उहाँ नआउन्जेल पुजारीहरू के गर्नुपर्छ? खडा रहनुपर्छ। के गर्दै? बलिदान चढाउँदै। 10 अध्यायमा 4 पद पनि हामी हेरौँ, किनकि बहर र बोकाहरूको रगतले पापहरू हरण गर्नु असम्भव छ, त्यो त एउटा छाया मात्रै हो, त्यसले सन्तुष्ट पार्दैन। खानाको छायाले भोकोलाई सन्तुष्ट पार्दैन, चाबीको छायाले एउटा कैदीलाई निकाल्न सक्दैन, तर ठोस एकजना आउँदै हुनुहुन्छ भने देखाउँदै थियो। अनि पुजारीहरू चाहिँ उनीहरू दिनहुँ खडा रहन्थे, मुक्तिको काम भ्याइएको थिएन। तर येशूले के गर्नुभयो? 10 अध्यायमा 12 पद हेरौँ, तर यी व्यक्ति त पापहरूका निम्ति एउटै बलिदान घरिघरि होइन, तर एउटै बलिदान सदाका निम्ति चढाएर परमेश्वरको दाहिने हाततर्फ के गर्नुभयो? बस्नुभयो। यो न 19 अध्याय भने सब पुरा भयो। के पुरा भयो? तपाईँ मेरो मुक्तिको काम पुरा भयो। त्यो अगाडि भएको थिएन, घरिघरि 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 त्यो बलिदान चढाउनु पर्थ्यो। त्यसरी परमेश्वरले मन्दिरमा कुर्सी राख्नु भएको थिएन, त्यहाँ सब अरू कुराहरू थियो, कुर्सी थिएन, किनभने काम पुरा भएको छैन भन्ने कुरामा सम्झना गराइरहनु भएको थियो। तर यसबाट हामी के सिक्छौँ? हो, मुक्तिको काम पुरा भयो, ख्रिस्टमा हामीले विश्राम पाएका छौँ, तर हामीहरू ख्रिस्टका पुजारीहरू हौँ, अनि यो संसारमा हाम्रो काम सिद्धिएको छैन। प्रियहरू, पहिलो कोरन्थी 15:58 हामी एउटा खण्डमा हेर्नेछौँ। पहिलो कोरन्थी 15:58 पदमा पहिलो कोरन्थी 15:58 भनेको छ, यसकारण मेरा प्रिय भाइहरू हो, तिमीहरू स्थिर हो, अचल हो, र सधैँभरि प्रभुको काममा, सधैँभरि प्रभुको काममा, सधैँभरि शब्दलाई याद गर्नु, सधैँभरि प्रभुको काममा प्रशस्त हुँदै जाओ, किनभने तिमीलाई थाहा छ प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। हाम्रो जीवन धेरै छोटो छ, बापसँग तुलना गरेको छ, प्रभुको कामबाट हामीलाई रिटायर हुने समय छैन, अहिले यो उहाँको काम गर्ने समय हो। अल्छीपनाले हामीलाई शरीरमा पनि आत्मिक रूपमा पनि गरिब तुल्याउँछ। अल्छीपना एली बसिरहेको थियो अनि ख्रिस्टी जीवन दौड हो तर कति विश्वासीहरू बसिरहेछन् आराम गरिरहेछ जस्तै
एउटा कुर्सी छ एली बसिरहेछ लेक्चरको कामको मतलब छैन अथवा अध्याय देख्छ बसिरहेछ अनि अथवा अध्याय म ढल्किरहेछ ढल्के नदेखि बसिरहेछ होइन ख्रिस्टी जीवन दौडो दौड्नु होइन म बस्न चाहन्छु ठिक छ दौडिँदै गर्नुहोस् होइन हामी ट्र्याक्स बाँड्न चाहौँ सुषमा छ चलन्त होइन म बस्न चाहन्छु ठिक छ बाँड्नुहोस् म प्रार्थना गर्छु नि
अनि अस्ति सिकेको पनि त्यही थियो युद्धमा जानेहरूको जति भाग हुन्छ बसेर त्यहाँ मालसम्म कुर्नेहरूको भाग पनि त्यति हुन्छ त्यो हो त्यो सत्य तर मालसम्म कुर्नेहरू को थिए तिनीहरू थिए जो क्लान्त थिए सक्दैन थिए जो सक्थे उनीहरू युद्धमा जानु पर्थ्यो कति मण्डलीहरू यस्तै छ सुसमाचार सुनाउने कुरामा जोस छैन हुन त कति मण्डलीसँग सुसमाचार पनि छैन किन अल्छी छन् बसिरहेछन् यसले बसिरहेथ्यो उसलाई मतलब थिएन सम्भावना यो पनि हुन्छ हुनसक्छ सायद इसरायलमा बलि चढाउने खास धेरै आउँथेन होला यसले पुजारीलाई अल्छी बनाइरहेको थियो तर एउटा प्रश्न गरौँ न कि मान्छेहरू जो विश्वासीहरू अल्छी छन् सबै कुरोमा अल्छी छन् र उनीहरू छैन सबै कुरामा छैन संसारको मान्छेहरू 2-3 घन्टा आँखा नझिम्काइकन नउठिकन फिल्म हेर्न सक्छ सक्दैन सक्छ तर के विश्वासी 2-3 घन्टा नउठिकन प्रार्थनामा समय बिताउन सक्छ हुन त म चाहिँ पवित्र भएर केही सिद्ध भएर भनेको होइन म पनि लज्जित छु यो कुरामा मैले मुक्ति पाउनुभन्दा अगाडि म पनि 2-3 घन्टाउँसम्म फिल्म हेर्न सक्थेँ त्यसरी प्रार्थना गर्न सक्दिनँ किनभने फिल्म हेर्दा मैले मेरो शरीरलाई क्रुसमा टङ्ग्याउनु पर्दैन मेरो शरीरलाई मुक्काउनु पर्दैन मेरो शरीरलाई इन्कार गर्नु पर्दैन त्यो सजिलो छ तर ख्रिस्टको काम गर्नलाई उहाँसँग समय बिताउन हामीले इन्कार गर्नुपर्छ अनि अल्छी हुन्छ हाम्रो स्वभावै नै हामी अल्छी छौँ रङ्गशालामा जानु भने घोक्रो फुट्ने गरी कराइरहेको हुन्छ आफ्नो टिमको लागि तर भजन गाउने विश्वासीहरू कहिलेकाहीँ छेउको मान्छेले पनि सुन्दैन अहिले गाइरहेको छ कि छैन भन्ने कुरा किन किनभने त्यसमा हामीलाई शरीरलाई इन्कार गर्नु पर्दैन कराउनलाई त्यहाँ गएर चिच्याउनलाई समस्या के हो त त्यसो भए समस्या यो हो उनीहरूले आफ्नो आनन्द प्रभुको कुराहरूमा होइन तर शरीर र संसारमा खोजिरहेछ यसले किन बसिरहेको थियो
किनभने सर बस्न आनन्द लगाइरहेको थियो सजिलो छ यो त्यो पनि गर्नु पर्दैन बस्यो हेऱ्यो तिमी त माथि गएर यसो क्या भने बस्यो
उपदेशक 11 जाउँ उपदेशक 11:9 हे जवान मानिस आफ्नो जवानीमा आनन्द गर अनि आफ्नो जवानीका दिनहरूमा तिम्रो हृदयले तिमीलाई आनन्दित तुल्याओस् अनि आफ्नो हृदयका इच्छा अनुसार र आँखाहरूको दृष्टि अनुसार हिँड तर तिमीले जानिरहेको यी सबै कुराहरूको विषयमा परमेश्वरले तिम्रो न्याय गर्नुहुनेछ 12:1 पनि अनि आफ्नो जवानीका दिनहरूमा ती खराब दिनहरू आउनुभन्दा पहिल्यै ती वर्षहरू नजिक आउनुभन्दा अघि नै जुन घडी तिमीले भन्नेछौ यी कुराहरूमा मलाई कति पनि आनन्द छैन तिमीले आफ्नो सृष्टिकर्तालाई सम्झना गर किन अल्छी छन् प्रभुमा उनीहरूको आनन्दको केन्द्र, उनीहरूको रेडियोको ट्युनिङ, आत्मिक रेडियोको ट्युनिङ चाहिँ अर्कै स्टेसनमा छ, अनि त्यहाँ उनीहरूलाई सन्तुष्ट, त्यहाँ उनीहरूले आफ्नो आनन्द खोजिरहेको छ। तर याद गर्नुहोस्, ध्यानसँग सुन्नुहोस् युवाहरू, संसारको कुराहरूमा तपाईँले आनन्द खोज्न सक्नुहुन्छ तर सन्तुष्ट कहिले पनि हुन सक्नुहुँदैन। यसको बारेमा सोच्नुहोस् कि संसारको आनन्दले तपाईँलाई सन्तुष्ट बनाउँछ? भन्नु सर, त्यसरी मलाई भन्नुहोस् किन एउटा खराब पत्रिका एउटा मात्रै पढेर, एउटा मात्रै खराब पत्रिका पढेर चित्त बुझ्दैन, किन पुग्दैन? एक दिन पुरै फेसबुक चलाएर किन पुग्दैन? जति टिभी हेरे पनि किन पुग्दैन? अश्लील चलचित्रको एउटा भिडियो हेरेर किन चित्त बुझ्दैन? किन पुग्दैन? चुरोटको एक सर्कलले किन पुग्दैन? एक बोतल रक्सीले किन पुग्दैन? एउटै व्यभिचारपूर्ण सम्बन्धले किन पुग्दैन? किनभने परमेश्वरले हामीलाई यस्तो तरिकाले बनाउनु भएको छ कि हामीले उहाँलाई खोजौँ, उहाँसँग हिँडौँ, उहाँको सङ्गतिमा हिँडौँ, अनि त्यहाँ चाहिँ हामी सन्तुष्ट हुन सक्छौँ। उहाँले हाम्रो हृदयमा सदाकाल हाल्नुभएको छ, कारण उहाँसँग सङ्गति गर्न लाएँ। संसारको कुराहरूमा सन्तुष्टता खोजेर होइन, त्यसले कहिले पनि सन्तुष्ट गराउन सक्दैन। तर यहाँ रोजाइ देख्छौँ हामी, कि त तपाईँले आफ्नो समय संसारको व्यर्थको कुराहरूमा खर्चिन सक्नुहुन्छ, त्यहाँ सन्तुष्टता खोज्न सक्नुहुन्छ, तर कहिले पाउनुहुने छैन तपाईँले। यहाँको जड्या मान्छे नरक गयो भने ऊ त्यहाँ सन्तुष्ट हुँदैन, सन्तुष्ट हुँदैन। उसलाई तल तल लाग्नेछ तर पाउने छैन, उसले उसको इच्छा मार्न सिकेको छैन उसले। यहाँ फिल्म टिभीको मोह लागेका मानिसहरू नरकमा जब पुग्नेछन् त्यहाँ सन्तुष्ट हुने छैन, त्यहाँ खोज्नेछन् तर पाउने छैन। तपाईँको रोजाइ त्यसरी एउटा प्रश्न गर्न चाहन्छु, हाम्रो नसा, हाम्रो लत केमा छ? हामी के कुरामा जोसिलो छौँ, के कुरामा जोसिलो छौँ? कुन कुरामा तपाईँले आफ्नो आनन्दहरू खोजिरहनु भएको छ? मनोरञ्जन आफैमा पापपूर्ण छैन यदि हामी जाँचेर गर्छौँ भने, तर मलाई डर लाग्छ मनोरञ्जन चाहिँ मूर्ति बन्न सक्छ। एउटा सानो भकुण्डो डल्लो, क्रिकेटको डल्लो, त्यसलाई मान्छेले देउता बनाएको छ, थाहा छ मलाई। एउटा सानो फुटबल अहिलेको संसारको देउता हो, ईश्वर हो। त्यसैले तपाईँ आत्मिक रूपमा अल्छी हुनुहुन्छ भने, तपाईँ बसिरहनु भएको छ भने, तपाईँले सम्पत्ति कहाँ थुपार्दै हुनुहुन्छ भन्ने कुराको त्यो त्यो चित्र हो, त्यो चाहिँ त्यो देखिन्छ। मत्ती छ मा एकचोटि जाउँ, मत्ती छ अध्याय 19-21। मत्ती छ 19-21 भनेछ, आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। एउटा दुईवटा शब्द छ तर महत्त्वपूर्ण छ, आफ्ना निम्ति, आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्दछन्, जहाँ चोरहरूले फोर्दछन् र चोर्दछन्, तर आफ्ना निम्ति सम्पत्ति कहाँ थुपार? स्वर्गमा थुपार, जहाँ न किराले नष्ट पार्दछ न खियाले, जहाँ चोरहरूले न फोर्दछन् न चोर्दछन्। किनभने जहाँ तिमीहरूको सम्पत्ति छ त्यही तिमीहरूको के हुनेछ? हृदय पनि त्यहाँ हुनेछ। तपाईँ आत्मिक रूपमा अल्छी हुनुहुन्छ भने तपाईँले सम्पत्ति कहाँ थुपार्दै हुनुहुन्छ देख त्यहाँ देखिरहेको छ। सम्पत्ति हुनु आफैमा नराम्रो होइन, किन बाइबलले रुपियाँ पैसा नै खराबीको जरा हो भनेको छैन, खराबीको जरा भनेको छैन रुपियाँ पैसा, तर के भनेको छ? यो प्रतिको प्रेम, रुपियाँ पैसाको प्रेम चाहिँ खराबीको जरा हो। उसको सम्पत्ति कहाँ छ? यही छ सम्पत्ति। यहाँ भने के को फिक्री गर्नुपर्छ? खिया, किरा, चोर। स्वर्गमा भएको सम्पत्ति फिक्री गर्नु पर्दैन। किन थाहा छ? जब हामी एक दिन स्वर्गमा पुग्नेछौँ अनि त्यहाँ त्यहाँ उहाँले टेबल तयार गर्नुहुनेछ अनि हामी खान बस्नेछौँ अनि पत्रुसले चाहिँ अगाडि सरेर तपाईँलाई यस्तो प्रश्न गर्ने छैन, एसएलसीमा तिम्रो कति आएको थियो? याकुबले सोध्ने छैन काठमाडौँमा घर थियो कि थिएन तिम्रो, कति कट्ठा जमिन तिम्रो नाममा थियो, कुन चाहिँ बाइक चढ्थ्यो तिमी, तिम्रो पर्स कति मोटो थियो, किनभने सबै जलेर जान्छ, सबै हामी यहीँ छोड्छौँ, तर जे त्यहाँ थुपार्नुहुन्छ त्यो रहिरहन्छ। अब यी कुराहरू हुनु नराम्रो होइन, एसएलसीमा फर्स्ट हुनु नराम्रो होइन, सम्पत्ति हुनु नराम्रो होइन, तर हृदय प्रेम, तपाईँको प्रेम जल्ने कुरामा छ कि केमा छ, त्यो चाहिँ खराबीको जरा हो। न्यायको दिन आगोले जाँच्नुहुन्छ, त्यो आगो उहाँको आँखा हो के हो थाहा छैन, तर जब उहाँले जाँच्नुहुन्छ नि कति विश्वासीहरू हुन्छन् उनीहरूको हातमा के हुन्छ, खराबी, किन त्यही जम्मा गर्यो, किन बसिरह्यो उनीहरू। त्यसैले एउटा प्रश्न गर्न चाहन्छु, तपाईँको लत केमा छ, के को पछाडि कुद्दै हुनुहुन्छ? यो व्यक्तिगत प्रश्न हो, तर तपाईँले आफ्नो छोरालाई सोध्नुहोस्, छोरालाई थाहा छ, तपाईँको छोराछोरीलाई तपाईँ के को पछाडि कुद्दै हुनुहुन्छ थाहा छ, छोराछोरी बुवालाई सोध्नुहोस् किनभने बुवालाई थाहा छ तपाईँहरू के को पछाडि कुद्दै हुनुहुन्छ भनेर। लुका 17:21-22 पल्टाउनु पर्दैन, टिप्न सक्नुहुन्छ अनि अध्ययन गर्नुहोस्। त्यही भनेर परमेश्वरको राज्य आँखाले देख्ने गरी आउँदैन भन्नुभएको छ, किन परमेश्वर राज्य कहाँ छ, तिमीहरू भित्र छ। तर कसरी हुनसक्छ, योना 3 ख्रिस्टले भन्नुहुन्छ निकोदेमसलाई, यदि कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई के गर्ने छैन, देख्ने छैन। त्यसैले एक दिन उहाँ आउनुहुन्छ 1000 वर्षलाई, त्यो देखिनेछ, तर त्यो राज्यको कुरा गर्नुभएको होइन, यो राज्य चाहिँ तपाईँको हृदयभित्रको राजा को हुनुहुन्छ भन्ने कुराको प्रश्न गरेको। न्यायकर्ताहरूको समय यस्तै थियो, राजा थिएन, राजा बनाउन चाहन्थेन उनीहरू परमेश्वरलाई, जे मन लाग्छ त्यही गर्थ्यो। तपाईँ चाहिँ के खोज्दै हुनुहुन्छ, तपाईँको हृदयमा चाहिँ कसले राज्य गर्दै हुनुहुन्छ? पहिलो समयदायकमा फर्क्यौँ, हामी देख्छौँ एली बसिरहेको थियो, उता हन्ना चाहिँ के गरिरहेको थियो, हन्ना प्रार्थना गरिरहेको थियो, हन्ना प्रार्थना गर्दै थिइन्, उनको प्रार्थनाबाट 4 कुराहरू सिक्न सक्छौँ हामी। पहिलो, उसको प्रार्थना, हन्नाको प्रार्थना चाहिँ बाइबल र परमेश्वरले के गर्नुभयो भन्ने कुराको ज्ञानमा थियो, एक नम्बर। दोस्रो, उसको प्रार्थना चाहिँ अधीनतामा थियो, त्यसको उसको प्रार्थना जसको हृदयले खाँचो महसुस गरेको प्रार्थना थियो। चौथो, उसको प्रार्थना बलिदानपूर्ण प्रार्थना थियो, अनि हामी यो बिस्तारै हेर्नेछौँ। पहिलो हामी देख्छौँ हन्नाको प्रार्थना चाहिँ परमेश्वरले पुरानो विश्वासी आइमाईहरू बाइबलमा उहाँले के गर्नुभएको छ भन्ने कुराको ज्ञानमा थियो। कसरी हन्नालाई परमेश्वरसँग एउटा छोरा माग्ने साहस आएको, कसरी उसलाई उत्साह मिलेको, हामी सोच्न सक्छौँ हन्नालाई बाइबलका स्त्रीहरूको बारेमा थाहा थिएन। उसको प्रार्थना चाहिँ परमेश्वरले के गरिसक्नुभयो त्यसको आधारमा थियो, उसले भन्न सक्थ्यो प्रभु तपाईँले सारा 90 वर्षको हुँदाखेरि एउटा बाजी स्त्री, अझ उसको मासिक धर्म बन्द भएको स्त्रीलाई एउटा छोरा दिनुभयो, तपाईँले उसकै बुहारी रिबेका बाजी थिइन् तर सन्तान दिनुभयो, याकुब दिनुभयो, याकुबको पत्नी राहेल बाजी थिइन्, उसलाई उसलाई छोराछोरीहरूले भरिदिनु भयो, अनि अस्ति भर्खर सिमसोनको आमा पनि बाजी थिइन्, उसलाई सिमसोन दिनुभयो, अनि उसले भन्छ हे सेनाहरूका परम प्रभु, उसको प्रार्थना यस्तो छ हन्नाको प्रार्थना, किन सेनाहरूका परम प्रभु, उसले भनिदिन्छ तपाईँको सँग त असङ्ख्य स्वर्गदूतहरू छन्, असङ्ख्य सिपाहीहरू छन्, एउटा सिपाही मलाई दिइदिनुहोस् न, अनि त्यो तपाईँलाई दिन्छु म, यसकै खाँचो छ यहाँ प्रभु, एउटा सिपाही दिनुहोस् अनि म तपाईँको निम्ति दिन्छु। भन्नको प्रार्थना बाइबलको ज्ञानअनुसार थियो, अनि हामीले प्रार्थना गर्ने बाइबलको ज्ञानअनुसार नै परमेश्वरले के गर्नुभयो, के गर्न सक्नुहुन्छ, त्यही कुरा दावी गरेको उसले, एउटा नयाँ कुरा मागेको होइन। अनि श्रोताले परमेश्वर दिन रुचाउनुहुन्छ, उपहार दिन रुचाउनुहुन्छ, हुन त हामीलाई प्रायः पाउन मनपर्छ उपहार, तर उहाँलाई दिन मनपर्छ, उहाँ यस्तो हुनुहुन्छ, उहाँले आफ्नै पुत्र दिनुभयो, अनि अन्नाले भनेछ मलाई एउटा छोरा दिनुहोस् प्रभु भनेर उपहारको दाता कहाँ गएर उसले आफ्नो हृदय पोख्छ। दोस्रो चाहिँ उसको प्रार्थनामा अधीनता थियो हामी देख्छौँ, किनभने उसले आफूलाई घरिघरि दासी भनेर भन्दैछ है, हेरौँ त 11 पदमा, अनि उनले एक भाकल गरिन् र भनिन्, हे सेनाहरूका परमप्रभु, यदि तपाईँले साँच्ची नै आफ्नै दासीको दुःख देखेर मलाई सम्झनुहुन्छ र तपाईँकी दासीलाई भुल्नुहुन्न र तपाईँकी दासीलाई एउटा छोरा दिनुभयो भने म उसलाई उसको सारा जीवनभरि नै परमप्रभुलाई दिनेछु र उसको शिरमा छुरा लाग्ने छैन। त्यसैले उसले म दासी हुँ प्रभु भन्दैछ, अनि उसले आफूलाई अधीनतामा सुन्दैछ, दिनुभयो भने दिनुहोस् न, दिनुभयो भने म तपाईँलाई दिन्छु। त्यसैले उसले यहाँ माग गरेको भन्दा नि बिन्ती गरेको देखिन्छ, प्रभु मलाई दिनुहोस्। तेस्रो कुरा चाहिँ उसको प्रार्थना चाहिँ हृदयको बिन्ती थियो भने कति आवश्यक छ भन्ने कुरा उसले बुझेको छ। उसको प्रार्थना खालि मैले प्रार्थना गरेँ अब हेरौँ त्यस्तो खालको थिएन, उसको हृदय त्यहाँ सामेल थियो, उसको प्रार्थना उसको हृदय मिसिएको थियो, यो तपाईँले देख्न सक्नुहुन्छ यहीँ पढ्दाखेरि नै। उसले आफ्नो हृदयको वेदनाबाट प्रार्थना गर्दथ्यो, उसको प्रार्थना एकदम गम्भीर प्रार्थना थियो। अनि यहाँ जुन उसले भन्नाले भन्छ नि यहाँ मलाई सम्झनुहुन्छ भनेको मलाई सम्झनुहोस्, मलाई सम्झनुहोस्। अनि यो शब्द बाइबलमा कम्तीमा अर्को 2 पटक प्रयोग गरिएको छ, एउटा चाहिँ सिम्सोन जब उसको आँखा फुटाइएको छ, उसलाई बाँधेर राखिएको छ, अनि उसलाई त्यहाँ खेल तमासा देखाउने मान्छे बनाइएको छ, अनि उसले अन्तिममा परमेश्वरसँग प्रार्थना गर्छ, प्रभु मलाई एकपल्टलाई सम्झिदिनुहोस्। अनि उसले पुरै सामर्थ्यले सम्झिनुहुन्छ, उहाँले सामर्थ्य दिनुहुन्छ, अनि त्यहाँ उसले जीवनभरि मारेको भन्दा बढी परिस्थितिहरूको त्यहाँ मृत्यु हुन्छ। अर्को चाहिँ को सम्झनुहुन्छ, चोर को ख्रिस्टले टाङ्गिएको थियो, उसले भन्दै थियो, उसले विश्वासले ख्रिस्टलाई हेर्छ र भन्छ, प्रभु मलाई सम्झिदिनुहोस्। एकैछिन भएको जवाब आउँछ, आज नै तिमी मसँग स्वर्ग लोकमा हुनेछ। विश्वासको हेराई मुक्ति पाउन गाह्रो छैन प्रियहरू, मुक्ति पाउन तपाईँलाई 1 वर्ष लाग्दैन, विश्वासको हेराई एउटा हेराई, प्रभु मलाई सम्झिदिनुहोस्। क्रुसतर्फ हेर्नुहुन्छ भने, किनभने क्रुसमा तपाईँको मूल्य तिरिएको, त्यहाँ एकैचोटि सदाको निम्ति तिरिएको, तपाईँले भन्नुहुन्छ नि, उहाँले भन्नुहुन्छ आज नै होइन अहिले नै तिमी मसँग बसरिसक्यौ, 2000 वर्ष अगाडि तिमी बौरी उठिसक्यौ, नयाँ सृष्टि भइसक्यौ, काम सिकिसक्यौ। त्यसैले जसले प्रभुलाई पाउनु भएको छैन, म बिन्ती गर्न चाहन्छु तपाईँलाई, ढिलो नगर्नुहोस्, आजै उहाँलाई विश्वासले तपाईँले हेर्नुहुन्छ र उहाँलाई आफ्नो मुक्तिदाता स्वीकार गर्नुहुन्छ अनि उहाँले सम्झनुहुन्छ। आजै उहाँ खुसी साथ तपाईँलाई बचाउन तयार हुन्छ, त्यसै पनि उहाँ आउनुभएको, उहाँको उद्देश्य त्यही हो, उहाँको मिसन त्यही थियो बचाउनु। अनि हन्नाको प्रार्थना चाहिँ बलिदानपूर्ण प्रार्थना थियो, बलिदानपूर्ण प्रार्थना थियो। उसले भन्दैछ, प्रभु मलाई एउटा छोरा दिनुभयो भने म उसलाई जीवनभरि नै तपाईँलाई दिनेछु। एउटा भाकल उसले गरेको थियो, अनि उसले जे भन्दै थियो यहाँ, जे प्रतिज्ञा गर्दै थियो, त्यो हृदयको सच्चाइमा थियो, वास्तवमै थियो। सबै प्रार्थनाहरू त्यस्तो हुँदैनन्, हुनुपर्ने हो, तर सबै त्यस्तो हुँदैन। अनि उसले हन्नाले भन्छन्, प्रभु यो छोरा दिन भनियो, म तपाईँको लागि दिनेछु, उसको शिरमा छुरा लाग्ने छैन, इत्यादि इत्यादि भनेको। ऊ चाहिँ पुरै नाजरी हुनेछ, बाइबलमा जीवनभरिको नाजरी जम्मा तिनजना छन्, एउटा चाहिँ सिमसोन आजीवन नाजरी, अर्को बप्तिस्मा दिने योन्ना, अनि अर्को चाहिँ समुएल। नाजरीहरू चाहिँ दाखमध्येबाट अलग रहनु पर्थ्यो, उनीहरूको कपाल काट्नु हुँदैन थियो, त्यो बढ्न दिनु पर्थ्यो, अनि उनीहरूले मृत शरीरहरू छुन पाउँदैन थियो। यो चाहिँ गन्ती छमा छ, तपाईँहरूले त्यसबाट हेर्नुहोस्, तपाईँ बेरिएको विश्वासी जस्तो हुनुपर्छ, जाँच्ने त्यहाँ पढ्नुहोस्, तपाईँले गन्ती छमा छ त्यो। अबसिन विचार गरौँ, अन्नले एउटा छोरा जन्माइन् भने त्यो सबै उसलाई चिडाउनेहरूको मुख बन्द हुन्थ्यो, भनेको अब चाहिँ अब स्वतन्त्र हुन्थ्यो त्यो कुरामा। त्यसै छोरा जन्माउनु चाहिँ एउटा कुरा थियो, तर त्यो छोरा सधैँको लागि फेरि प्रभुलाई दिनु, त्यो चाहिँ अझै गहिरो हृदयको मामला हो। सायद बरु बाँझी नै हुन सजिलो हुन्थ्यो होला, जन्माएर 3 महिना मात्रै उसलाई दुध खानेर अनि फेरि सधैँको लागि मन्दिरमा छोडेर आउनु। कसरी गर्न सक्यो उसले यो, कसरी यस्तो गर्न सक्यो उसले? फिलिपी 2:13 यसको जवाफ छ जस्तो लाग्छ मलाई। फिलिपी 2:13 2:13 यहाँ भनेको छ, किनकि तिमीहरू त्यसलाई अलिकति अनुवाद चाहिँ यसलाई अझै सच्याएर पढ्नु ठिक होला, अनि म अलिकति सच्याएको तरिकाले पढ्नेछु। किनकि उहाँको शुभ इच्छा अनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरू भित्र काम गर्नुहुने को हुनुहुन्छ? परमेश्वर नै हुनुहुन्छ। भनेको उहाँको शुभ इच्छा अनुसार, भनेको त्यो इच्छाको स्रोत, शुभ इच्छा चाहिँ उहाँको अनुसार हो, तर त्यही इच्छा गर्न, उहाँको इच्छा अनुसार इच्छा गर्न र काम गर्न तिमीहरू भित्र काम गर्नु नै परमेश्वर नै हुनुहुन्छ भनेको छ। त्यसैले परमेश्वर नै हुनुहुन्छ जसले हन्नाको हृदयमा यो काम गर्दै हुनुहुन्थ्यो, किनभने उहाँलाई एकजना सेना चाहिएको थियो, एउटा समय चाहिएको थियो, इसरायलको पछि हटेको अवस्थामा एउटा बालकलाई त्यसरी हुर्काउन चाहनुहुन्थ्यो, अनि यो हृदय हन्नाभित्र हाल्ने परमेश्वर हुनुहुन्थ्यो। त्यसरी उहाँको निम्ति जे गर्छौँ हामी, त्यो उहाँको इच्छा अनुसार हो, हाम्रो इच्छालाई हामी मिलाउन सिकिरहेछौँ। जस्तै ट्र्याक्स बाँड्न जाने काम किन नहोस्, सुसमाचार सुनाउने काम किन नहोस्, तपाईँभित्र त्यो इच्छा छ भने त्यो उहाँबाट हो, अनि काम गर्न पनि उहाँले सहायता गर्नुहुन्छ, तर तपाईँले अब मिलाउन सिक्नुपर्छ। प्रभु यो चाहनुहुन्छ तर म के चाहन्छु, म बस्न चाहन्छु एली जस्तै कि म जान चाहन्छु? परमेश्वरले यसरी काम गर्दै हुनुहुन्थ्यो अन्नाको हृदयभित्र। बेलायत पनि 18 शताब्दीमा आत्मिक पतन भएको अवस्था थियो, त्यहाँ परमेश्वरको खोजी थिएन, दुष्टता थियो, त्यहाँ पनि व्यवस्थाहीनता थियो, मान्छेहरू मनपरी गरेर जिरा थिए, छाडा मात्र हिँड्ने त्यस्तो थियो। अनि त्यो बेला परमेश्वरले एकजना स्त्रीलाई प्रयोग गर्नुभयो, जसको नाम चाहिँ हन्ना जस्तै सुनिन्छ, उसको नाम चाहिँ सुसन्ना वेस्ले हो, जसको छोराको नाम चाहिँ के हो, चार्ल्स वेस्ले र जोन वेस्ले। अनि सुसन्ना वेस्ले चाहिँ आफ्नो घरको वरिपरि एउटा पर्खाल चाहिँ खडा रहन्थ्यो, अनि उसले आफ्नो छोराहरूलाई संसारको प्रभावबाट जोगाउनलाई र प्रभाव बढाउनलाई प्रार्थना गर्नलाई आफूलाई सुम्पेकी आमा थिइन्, जसको कारण जन वेस्ले र चार्ल्स वेस्ले जस्ता व्यक्तिहरू 18 शताब्दीमा बेलायतमा खडा भए अनि त्यहाँ ठुलो एउटा आत्मिक क्रान्ति नै ल्याएको थियो। हामीलाई सुसुना जस्तै आमाहरू चाहेको छ, अन्ना जस्तै आमाहरू चाहेको छ, जसले आफ्नो छोराहरूको लागि त्यो प्रार्थना गर्न सक्छ, जसले आफ्नो छोराहरू यो प्रभुबाटको हो भन्ने बुझेका छन्। तपाईँले यसरी बुझ्नु भएको छ? बुवा आमाहरू तपाईँको छोराछोरीहरू कसबाट गयो? प्रभुबाट गयो। अनि जे उहाँबाट गयो त्यो उहाँलाई दिनलाई हामी किन हिचकिचाउने? उहाँले भन्नुहुन्छ खुसी साथ दिनलाई। खुसी साथ भने के हो? खुसी हुनु। इङ्ग्लिसमा चाहिँ हिलारियस भन्ने शब्द आउँछ, भनेको ओहो दिएँ मैले प्रभुलाई। जब हामी भएको निम्ति हाल्छौँ त्यस्तो हृदय हुनुपर्छ, उहाँ त्यही भन्दै हुनुहुन्छ। जब हामी छोरालाई प्रभुलाई हुर्काउँछौँ त्यहाँ खुसी साथ दिने व्यक्ति हुनुपर्छ। यति कमा छु, यसमा 10% चाहिँ बाँकी मेरो होइन, सब उहाँको, हाम्रो नानीहरू, हाम्रो सम्पत्तिहरू सब उहाँको, हाम्रो सामानहरू उहाँको, उहाँबाट छ। किनभने अहिले पनि न्यायकर्ताको दिनभन्दा असल छैन संसार, अहिले पनि 18 शताब्दीको बेलायतभन्दा असल छैन संसार। लुत र नोहको दिनमा जस्तो थियो त्यस्तै छ, खाइरहेछ पिरहेछ तर परमेश्वरलाई ठाउँ छैन। के आफ्नो नानीहरू हुर्काउन चाहनुहुन्छ यस्तो समाजको बिचमा? प्रभुको निम्ति मलाई दिन। संसारको मान्छेहरूले पनि आफ्नो नानीहरू जन्माउँछन्, हुर्काउँछन्, सन्तान जन्मिएन भने कुनै देउता कहाँ गएर भाकल गर्छन्। हुन त प्रभुबाटको सन्तान, तर धन्यवाद चाहिँ उनीहरूले कुनै एउटा देउतालाई दिन्छ, एउटा मूर्तिलाई, अनि त्यो मूर्ति पछाडि खास शैतानलाई धन्यवाद दिइरहेको। वास्तवमा उनीहरूलाई नानीहरू हुर्काउने सवाललाई वास्ता छैन। संसारको दुःखमय कथा यस्तै छ, तर क्रिस्चियन घर चाहिँ यस्तो हुनुहुन्न। हाम्रो घर चाहिँ प्रभुको महिमा गर्ने, नानीहरूलाई उहाँको निम्ति हुर्काउने जस्तो हुनुपर्छ, अन्ना जस्तो आमाहरू हुनुपर्छ। किनभने प्रायः नानीहरूसँग समय बिताउने तपाईँ आमाहरू हो। विशेष गरी रोमन क्याथोलिक चर्च चाहिँ झुटो शिक्षा, त्यहाँ चाहिँ मरियमलाई नै प्रार्थना गरेर आउँछ, येशु ख्रिस्टलाई एउटा सानो बच्चा जस्तो देखेर आउँछ, अनि त्यहाँ धेरै अलमलहरू छ। प्रभुभोज खायो भने चाहिँ त्यो साँच्चीकै मासु बन्छ र भित्र सब अलमल अलमल छ। तर कट्टरपन्थी क्याथोलिक परिवारमा पनि मैले सुनेको, पहिला अहिले त थाहा छैन, पहिला चाहिँ उनीहरूले भन्थे अरे हाम्रो परिवारबाट कम्तीमा एकजना चाहिँ मन्दिरमा, भनेको क्याथोलिक चर्चमा चाहिँ पोप बन्नुहोस् अथवा प्रिस्ट बनोस्, फादर बनोस्, कम्तीमा एकजना हाम्रो छोरा चाहिँ यसरी प्रभुको काम गरोस्। झुटो शिक्षा भए पनि खास त्यहाँ हामीलाई चुनौती हो, हामीलाई नमुना हो। हामीले यसरी नै प्रार्थना गर्नुपर्छ, यसरी नै हुर्काउनुपर्छ, उनीहरूलाई सुसमाचार बताउनुपर्छ। हिजो अङ्कलले भन्दै हुन्थ्यो, म फेरि दोहोऱ्याउन चाहन्छु, के तपाईँको नानीहरूलाई सुसमाचार थाहा छ? ख्रिस्टले क्रुसमा के गर्नुभयो थाहा छ उनीहरूलाई? के उनीहरूलाई मुक्तिको खाँचो छ भन्ने चाहिँ बुझेछन् पहिलो कुरा? किनभने क्रिस्चियन घरमा हुर्केको नानीहरू जहिले पनि म जन्मकै क्रिस्चियन भन्ने बानी एउटा हुन्छ, त्यही कारण हो। बरु कहिले नसुनेकोलाई सुनाएर उनीहरूको बदली साँचो हुनसक्छ, तर ख्रिस्टियन घर हुर्केको नानी हो धोका दिन सक्छ। तपाईँ बुवामाको काम उनीहरूलाई प्रमोट गराउने, उनीहरूलाई तालिम दिने। अन्नाले जब म तपाईँलाई दिन्छु भन्दै थियो, अन्नाले भन्दै थिइन् प्रभु म उसलाई तपाईँको निम्ति हुर्काउँछु, म तालिम दिन्छु, जम्मा 3 वर्षको समय छ तर म तालिम दिन्छु। त्यसैले ऊ सानै हुँदादेखि नै उसलाई सिकाउन अन्ना तयार थियो है। सुन हितोपदेश 22:6 जाउँ, हितोपदेश 22:6 यो पद हामी अहिले एकछिन फेरि हेर्नेछौँ, तर अहिले हामी थोरै यसबाट हेरौँ। यहाँ भनेको छ बालकलाई जुन बाटोमा त्यो हिँड्नुपर्छ त्यही बाटोको तालिम देऊ, र बुढो हुँदा पनि ऊ त्यसबाट हट्ने छैन। बालक हुँदा चाहिँ तालिम देऊ अनि बुढो हुँदा हट्ने छैन। जस्तो यो पिल्लर बनाउँदाखेरि चाहिँ हामीले एउटा साँचो लगाएको थियौँ, भनेको काठको पिल्लरको आकार दिनलाई, अनि सिमेन्ट हाल्यो घोल्यो अनि तुरन्तै निकालेन हामीले, त्यो के गर्यौँ भने राख्यौँ एकछिन, केही दिन राख्यौँ, पानी हाल्यौँ अनि केही दिनपछि निकाल्यौँ त्यसको के भयो त्यो सेट भएको थियो। हाम्रो नानीहरूलाई पनि हामीले परमेश्वरको वचनमा तालिम दियो भने अब अहिले नै छोड्दियो भने त उनीहरू बिग्रिन्छ भत्ताभुङ्ग हुन्छ, तर तालिम दियो भने केही समयपछि सेट हुन्छ अनि बुढो हुँदा ऊ जाँदैन। उसले प्रबल पाएको छ नि उसलाई त्यहाँबाट हट्ने अधिकार पनि छैन वास्तवमा। त्यसैले हन्नाको प्रार्थना बलिदानपूर्ण प्रार्थना थियो, प्रभु म यो तपाईँलाई दिन्छु। पहिलो समय नफर्क्यो अनि एकछिन फेरि एलीलाई विचार गरौँ। अब अघि बसिरहेको थियो एली, अब दोस्रैरहेछ एली। चौध पदमा हामी देख्छौँ एलीले उसको मुखलाई ध्यान दिन्छ, उसको ओठहरू चलेको थियो, हृदयमा बोलिरहेकी थिइन्। के परमेश्वरले हृदयमा बोलेको प्रार्थना सुन्नुहुन्न र? सुन्नुहुन्छ। लुसिफरले म परमेश्वर जस्तै हुनेछु भनेको कहाँ भनेको थियो? हृदयमा। उहाँले सुन्नु भएन? सुन्नुभयो। तर एली वास्तविकता थाहा छैन, तर उसले जे देखेको छ त्यसको आधारमा उसले अब दोस्याउँछ, शङ्काको आधारमा दोस्याउँछ, शङ्काको आधारमा, शङ्काको आधारमा दोस्याउँछ। अनि यहाँबाट हामी एउटा पाठ सिक्न चाहन्छौँ, चौध पद हेरौँ। अनि एलीले उनलाई भने, कहिलेसम्म तिमी माथि रहन्छौ? तिमीले खाएको पनि सोध्दैन। उसले निष्कर्ष निकालिस, यो त मातेकी रहेछ, अनि त्यही निष्कर्षको आधारमा पनि न्याय गर्छ। तिमी कहिलेसम्म माथि रहन्छौ? तिम्रो मध्ये हटाइदेऊ। एउटा के सिक्छौँ भने, हामीले केही सुनेको आधारमा, केही शङ्का लागेको आधारमा, केही अरेको आधारमा हामीले अरूको न्याय गर्नु हुँदैन, त्यो कहिले पनि सत्य हुँदैन। हामी परमेश्वर तरिका चाहिँ खुलापना, हामीलाई कसैको बारेमा केही थाहा छ, केही शङ्का लागेको छ, हामी सिधा कुरा गर्ने व्यक्तिहरू हुनुपर्छ। यसले धेरै कुरा स्पष्ट पार्छ। त्यो अरूको आधारमा गऱ्यो भने त्यो व्यक्तिले नगरेको कुरा अब हृदयमा राखिरहनु पर्छ, अनि त्यो सत्य होइन। जे उस एलीले चाहिँ के भन्यो यहाँ, अनि बल्ल ऊ स्पष्ट हुनु पायो, तर कतिले भन्दैनन्, कतिले भन्दैनन्। जब तपाईँले आफ्नो अगुवाहरूको बारेमा केही कुरा सुन्नुहुन्छ, त्यसैलाई निष्कर्ष नबनाउनुहोस्। तपाईँ नम्र भएर, किनभने बाइबलमा ओहदाहरू छ, तपाईँ नम्र भएर प्रार्थना गरेर जानुहोस् अनि यस्तो सुनेको थिएँ के हो, अनि तपाईँले जवाफ पाउनुहुन्छ, अनि त्यहाँ तुरुन्तै न्याय हुन्छ, तपाईँको आफ्नो सोचाइको न्याय हुन्छ। उहाँको तरिका यस्तो छ प्रिय, अनि हामी यहाँ देख्छौँ एलीले तुरुन्तै हन्नाको इन्साफ गर्छ, न्याय गर्छ। तर हामी पछि हेर्नेछौँ एली आफ्नै घरमा आफ्नो छोराहरूलाई न्याय गर्न चाहिँ चुकिरहेको थियौँ, चुकिरहेको थियौँ। त्यसैले आफ्नो आँखाको मुढा नदेखिकन अर्काको छेस्को निकाल्न खोजिरहेछौँ, त्यो हामी पछि हेर्नेछौँ। तर यहाँ अर्को नमुना हामी हन्नाको हेऱ्यौँ। हन्नाले के भनेर जवाफ दिन्छ? उस तपाईँको छोरा चाहिँ कस्तो छ नि भन्छ? भन्दैन। अति सुन्दर नमुना छ हन्नाको। अब हन्नाको जवाफ हेरौँ, पन्ध्र पद। तब हन्नाले जवाफ दिएर भनिन्, होइन मेरा प्रभु। नम्रता देखिनुहुन्छ त्यहाँ हन्नाको? होइन मेरा प्रभु, म आत्मामा दुखित भएकी स्त्री हुँ। मैले न त दाख मध्ये न मदिरा नै पिएकी छु, तर मैले त मेरो मन नै परमप्रभुको सामु पोखिदिएकी छु। तपाईँकी दासीलाई, त्यसैले हन्नाले ओहदालाई आदर गर्ने व्यक्ति हुन्। गुणवती स्त्रीहरूको चरित्र यस्तै हुन्छ, रुथको यस्तै थियो, नम्र थियो, हन्ना पनि यस्तै छिन्, नम्र छिन्। उसको जवाफहरू ठाडो जवाफ छैन, उसको जवाफहरू नम्रतामा छ। उसले अझै पनि आफूलाई दासी भन्दै, यो राम्रो लागि सुन्दर नमुना हो, रिसाएको छैन, तर उसले चाहिँ नम्रतापूर्वक जवाफ दिइरहेछ। बाइबलले के भन्छ? हितोपदेश 25 हामी जाउँ, 25:15। उत्तरप्रदेश 25 को 15 यहाँ देख्छौ, रिसाउनुमा ढिलो गर्नाले शासकलाई मनाउन सकिन्छ अनि कमलो वचनले हड्डी पनि तोडिदिन्छ। कमलो वचन चाहिँ भित्रसम्म पुग्दो रहेछ। अनि यो चाहिँ हाम्रो दिनहुँको जीवन हामीले अभ्यास गर्नुपर्ने कुरा, त्यो घरमा किन नहोस्, पति र पत्नीको बिचमा किन नहोस्, कमलको जवाब है, कमलको जवाब, नम्र बोली। अनि उत्तर प्रदेश 15 के कहने छ, कमलो जवाफले क्रोधलाई के पार्छ, शान्त पार्छ, रुखा वचनले रिस उठाउँछ। हन्ना कमलो थिए, उसको जवाब, म तपाईँकी दास हुँ, मलाई त्यसो नभन्नुहोस्, मेरा प्रभु, प्रभु भनेको चाहिँ तपाईँ नै परमेश्वर भने होइन, मेरो मालिक भन्न खोजेको, मेरो मालिक तपाईँ हुनुहुन्छ। पहिलो समयलाई फर्क्यौँ भने उसले यहाँ अर्को शब्द प्रयोग गरेर म तपाईँकी दासीलाई चण्डाल कि छोरी नठान्नुहोस्। यो चण्डाल भनेको चाहिँ हिब्रूमा बेलियाल भन्ने शब्दबाट आउँछ, बेलियालको छोरी नठान्नुहोस् भनेको। अनि यसलाई चाहिँ बाइबलमा अन्य ठाउँमा अधम मानिसहरू भनेर अनुवाद गरिएको छ। हामी अर्को अध्ययनमा हेर्नेछौँ कि एलीका छोराहरू अधम थिए अनि बेलियाल भनेको चाहिँ कुनै नाफा नहुने, कुनै मूल्य नभएको, मूल्यहीन। अनि प्रायः यो अधम शब्दलाई पुराण्यमा मूर्ति पूजासँग जोडिएको छ, मूर्ति पूजाको अधम मानिसहरू भनेको छ, विद्रोह गर्नेहरूलाई अधम मानिसहरू भनेको छ, व्यविचारपूर्ण कार्य गर्नेलाई अधम मानिसहरू भनेको छ, मूर्ख र हठीलाई अधम मानिस भनेको छ, हत्यारालाई अधम मानिस भनेको छ। त्यसैले भन्छ, म त्यस्तो छैन, म त्यस्तो छैन मेरा प्रभु, म विद्रोही होइन, म बेलियालको छोरी होइन। तर खास एलीको छोराहरू चाहिँ बेलियालको छोराहरू थिए। अनि यो जवाब सुनेर एलीको हड्डी तुप्छ। हुन त एलीले क्षमा माग्नु पर्थ्यो, माफ गर छोरी भन्नु पर्थ्यो, तर त्यो त भन्दैन। अनि के प्रार्थना गर्यो तिमीले, त्यो पनि उसले खोज्दैन, खालि यति भन्छ प्रभुले मन्जुर गरौँ। तर त्यही भए पनि अब त्यो चाहिँ हन्नाकलाई एउटा ठुलो आशिष बन्छ। अनि एली जुन उसको ओहदा छ त्यो ओहदालाई आदर गर्छ, उसको मुखबाट आएको कुराहरूलाई भरोसा गर्छ र प्रभुमा आनन्दित हुन थाल्छ हन्ना, खुसी हुन्छ। सत्र पदमा हेरौँ, तब एलीले जवाफ दिएर भने, शान्तिसित जाऊ र इसरायलका परमेश्वरले तिमीले उहाँबाट मागेको तिम्रो बिन्ती मन्जुर गरौँ। अनि यसरी एलीले उसलाई आशिष दिन्छ। अनि यही आशिषमा हन्नाको अब चेहरा बदलिन्छ, उदास रहेन ऊ। अब उस हामी हन्नालाई रोइरहेको, आँसु जारिरहेको, खाना नखाएको देख्दैनौँ। यस्तो शान्ति कहाँबाट आउँछ प्रियहरू, हन्नाको पतिबाट, एलीबाट होइन, परमेश्वरबाट आउँछ। त्यो पद हेरेर हामी यो क्लासलाई अन्त गर्नेछौँ। फिलिपी 4 र 7 पद, कुनै कुराका निम्ति बिक्री नगर, तर हरेक कुरामा प्रार्थना र बिन्तीद्वारा तिमीहरूका मागहरू धन्यवाद साथ परमेश्वर कहाँ जाहेर गरियो, र सारा समाजलाई माफ गर्ने परमेश्वरको शान्तिले तिमीहरूका हृदयहरू र विचारहरूलाई ख्रिस्ट येशूमा रक्षा गर्नेछ। उहाँको शान्तिले हाम्रो हृदय र हाम्रो विचार, किनभने युद्ध हुने त्यही हो प्राय, हामी के सोच्छौँ हाम्रो विचारमा युद्ध भइरहन्छ, शान्ति हुँदैन, हाम्रो हृदयमा के हुन्छ, शान्ति भइरहँदैन। जब प्रार्थना गर्छौँ उहाँको शान्तिले हाम्रो विचार, हाम्रो सोचाइ, हाम्रो हृदयलाई के गर्छ, ख्रिस्टमा रक्षा गर्छ, बाँधेर राख्छ। आफै यो धेरै धेरै परजारमा पाउँदैन होला, यो अचम्मको शान्ति छ। तर के देख्छौँ, यी सबै कुराहरूबाट हन्नाको विश्वास थिएछ परमेश्वरमाथि, उसको विश्वास कि उहाँले मेरो सबै बोझ उठाउनुहुन्छ भने, बोझ राख्न पायो, ऊ हल्का भयो, अब बाँकी काम प्रभुको हो भने उसले बुझेको छ, उसले भरोसा गरेको छ। अनि त्यसपछि के हुन्छ, हामी अर्को क्लासमा हेर्नेछौँ। तपाईँहरूलाई प्रभुले आशिष दिनुभएको, सिमन भाइलाई स्वागत छ अगाडि, धन्यवाद।